रोमिचौध को पाँच मा पढ्छौं, कसैले एउटा दिन अर्को दिन भन्दा ठूलो मान्दछ, अर्कोले सबै दिन एकनाश ठान्दछ। त्यसपछि यहाँ अर्थी छ, हरेक आफ्नै मनमा पूरा के होस्, निश्चित होस्, आफ्नै मनमा पूरा निश्चित होस् हरेक। हिजो आज चाहिँ शिक्षालाई चाहिँ कम महत्व दिन्छन् इसाई समूहहरूमा। उनीहरूले भन्छन् हाम्रो विश्वास जे जस्ता हुन् आफ्नो आफ्नो ठाउँमा छ, केवल मिलेर बस्छौँ हामी, उनीहरूले त्यसरी कुरा गर्छ। तर पावलको त्यस्तो धारणा थिएन। यहाँ उसले चाहिँ यो जुन चर्चा गरिरहेछ नि, खानेकुरा दिन मान्ने यो महत्वपूर्ण छैन भने होइन, उसले चाहिँ खानेकुरा दिन मान्ने जेसुकै विश्वास गर्नुहोस् फरक पर्दैन त्यसरी यहाँ सिकाइरहेछन्। उसले चाहिँ भन्छ बरु पूरा निश्चित होस् त्यसरी सिकाउँछ, अर्थात् कुन ठिक हो भन्ने कुरामा चाहिँ निश्चित बन्नुहोस् प्रभुको सहायताले। कमजोरहरूलाई हो हामीले ग्रहण गर्नुपर्छ, प्रेम गर्नुपर्छ, उनीहरूको उन्नति गराउनुपर्छ, अनि न्याय गर्नु हुँदैन कमजोरले बलियोलाई। तर यहाँ कमजोरै रहन चाहिँ हामीलाई प्रोत्साहन दिएको छैन। विश्वासमा कमजोर, शिक्षामा पनि कमजोर, ज्ञानमा पनि कमजोर भइरहन कहिले पनि वचनले हामीलाई प्रोत्साहन दिँदैन। शिक्षाको कुरामा, विश्वासको कुरामा, हाम्रो अभ्यासको कुरामा चाहिँ पूरा निश्चित हुनुपर्छ भनेको छ। त्यसैले प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। चौधको छमा हेरौँ त, अब चौधको छ, जसले दिन मान्दछ उसले प्रभुकै निम्ति मान्दछ, अनि जसले दिन मान्दैन उसले प्रभुकै निम्ति मान्दैन, जसले खाँदछ उसले प्रभुकै निम्ति खाँदछ किनकि उसले परमेश्वरलाई धन्यवाद चढाउँछ, अनि जसले खाँदैन उसले प्रभुकै निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद चढाउँदछ। यहाँ चाहिँ अब यी स्वतन्त्रताको विषयहरूमा चाहिँ पूरा निश्चित होस् मात्र होइन, तर प्रभुको निम्ति गर्नुपर्छ पनि भनेको छ। त्यसले दुईटा कुरा सिकाइरहेछ अहिलेसम्म। खिस्टी स्वतन्त्रमा चाहिँ हामी आफै कुन चाहिँ ठिक हो पूरा निश्चित हुनु पर्यो एक, अनि दोस्रो चाहिँ हामीले ठिक हृदयले अब त्यो गर्न थाल्नुपर्छ। कलसी तीनमा हामीलाई सहायता दिने खण्ड हेर्नेछ, कलसी तीनको 23 र 24। कलसी तीनको अब 23 पदमा पढौँ, अनि जे पनि तिमीहरू गर्दछौ, देख्नुभयो, जे पनि, चाहे खाओस् चाहे नखाओस्, चाहे दिन मानोस् नमानोस्, जे गर्दछ सो मानिसहरूका निम्ति होइन तर प्रभुका निम्ति गरे चाहिँ तन मनले गर। यो कुरा जानेर कि प्रभुबाट तिमीहरूले पैतृक सम्पत्ति रूपी इनाम पाउनेछौ, किनकि तिमीहरू प्रभु ख्रीष्टको सेवा गर्दछौ। त्यसैले यो पद छमा चाहिँ फर्केर जाउँ त, रोमी चौधको छमा चाहिँ यो दुइटै जुन यो विवादास्पद विषय झन् यहाँ चर्चा गरिएको छ, दुइटैलाई समेटिरहेछ, खानेकुरा अनि दिन मान्ने। अनि यहाँ के सिकाउँदैछ भने, ल खाने नखाने सम्बन्धीमा, दिन मान्ने नमान्ने यस्तो अभ्यासहरू त्यहाँ विश्वासी विश्वासी बीचमा फरक फरक होला, किनभने सबै एकैचोटि उही तहमा हुँदैन, होइन, फरक होला। तर महत्वपूर्ण कुरा के भन्छ, हृदय चाहिँ ठिक हुनुपर्छ भनेर छ, त्यो चाहे गरौँ अथवा नगरौँ, अर्थात् अभिप्राय, कुन उद्देश्यले त्यो हामीले खाने अथवा नखाने अथवा मान्ने अथवा नमान्ने गर्यौँ, हाम्रो मनोभाव चाहिँ ठिक हुनुपर्छ, प्रभुका निम्ति गर्नुपर्छ। त्यो शब्द चाहिँ यहाँ अर्थात् यो भनेको चाहिँ प्रभुलाई खुसी पार्न अनि प्रभुलाई आदर गर्नको लागि, साथै प्रत्येकले चाहिँ धन्यवाद साथ त्यो गरोस् भन्ने पनि छ। पहिलो कोरिन्थी 10 चाहिँ उहाँको महिमाको लागि भन्ने शब्द छ त्यहाँ छ, पहिलो कोरिन्थी 10, धन्यवाद साथ परमेश्वरको डरमा अभ्यास गरोस् फरक फरक भए पनि, पहिलो कोरिन्थी 10 31. यस कारण चाहे तिमीहरू खाओ, चाहे तिमीहरू चाहे पियो, चाहे तिमीहरू जे सुकै गर, सबै कुरा परमेश्वरकै महिमाको निम्ति गर। त्यसैले जसले चाहिँ बुझेको छ, हो म खान स्वतन्त्र छु भनेर बुझेको छ भने ठिक छ, उसले धन्यवाद साथ हृदयको कुरा प्रभुको निम्ति उसले त्यो गरोस्। जसले चाहिँ अब सागपात मात्र खाने चाहिँ उसले गरिरहेछ त्यही ठानेर, ठिक छ, उसले पनि धन्यवाद साथ उसले चाहिँ प्रभुलाई आदर गर्दै सागपात मात्र खाओस्। यसरी छ यो धन्यवाद दिने विषयमा। सुरुका क्रिश्चियनहरूले चाहिँ प्रभुलाई धन्यवाद दिएर खाना खाने गर्थे। पावल आफै पनि त्यो डरलाग्दो जहाज यात्रामा चाहिँ 14 दिनसम्म चाहिँ केही नखाइकन बसिरहेको थियो भनेछ त्यहाँ, अब मरिने भयो भनेर मान्छेहरू। तर जब उस पावलले परमेश्वरबाट वचन पाउँछ कि कोही पनि मर्ने छैन भनेपछि उसले भन्छ, रोटी लिन्छ, सबैको सामु धन्यवाद दिएर उसले खाएको छ। सुन्दर त्यहाँ नमुना छ पावलको। त्यसैले धन्यवाद साथ खाने। रोमी 14:7-9, रोमी 14 अब 7-9 पदहरू पढ। किनभने हामी मध्ये कोही पनि आफ्नै निम्ति जिउँदैन र कोही पनि आफ्नै निम्ति मर्दैन, किनकि हामी जिउँछौ भने प्रभुकै निम्ति जिउँछौ अनि हामी मर्छौ भने प्रभुकै निम्ति मर्छौ। यसकारण चाहे बाँचौ चाहे मरौं हामी प्रभुकै हौ। नभन किनकि मरेका र जिउँदा दुवैका प्रभु हुनका निम्ति नै ख्रीष्ट मर्नुभयो, बौरी उठ्नुभयो र फेरि जीवित हुनुभयो। यहाँ हामी सिक्छौँ फेरि कि हामीले जे गर्छौ त्यो महत्वपूर्ण नै छ। हरेक निश्चित होस् म ठिक गर्दैछु भन्ने कुरामा। त्यति मात्र होइन, अब कसरी गर्दछौ त्यो अझ महत्वपूर्ण छ। एक हिसाबले प्रभुको निम्ति गरियोस्। यो 7:8 त्यही सिकाइरहेछ, आफ्नै निम्ति जिउँदैन, आफ्नै निम्ति मर्दैन। अनि 8 हेर्नुहोस् त, हामी जुन छौँ भने प्रभुकै निम्ति, प्रभुकै निम्ति मर्छौँ। यसरी अनि त्यसैले कुन चाहिँ सत्यतामा चाहिँ यो आधारित छ यो अर्थीहरू, त्यो के भने 8 अन्तिम 3 शब्दहरू हेर्नुहोस् त, यहाँ भनेछ हामी प्रभुकै हौं। विश्वासीको आत्मा प्राण शरीर प्रभुकै हो, ऊ प्रभुको दास हो, प्रभु उसको मालिक हो। त्यसैले हो हामी क्रिस्चियनहरू भएकोले हामी स्वतन्त्र छौँ। यहुदीहरूलाई जस्तो त्यस्तो रोकटोकहरू नियमहरू छैन खानपान इत्यादि दिनहरू मान्ने विषयमा ख्रिस्टीय स्वतन्त्रता छ। तर खाने विषयमा, दिन मान्ने विषयमा गरौँ नगरौँ, उहाँको दासको रूपमा हामी ख्रिस्टको सेवा गर्न स्वतन्त्र पारिएको हो। वास्तवमा आफ्नै निम्ति केही गर्नको लागि होइन, खाना पिउन कुनै पनि आफ्नै निम्ति होइन। योले त्यही सिकाइरहेछ किन आफ्नै निम्ति होइन। हिजो पनि हेरेको त्यो महत्वपूर्ण खण्डलाई हेरौँ, दोस्रो कोरिन्थी 5:14-15, कुनै पनि विश्वासी आफ्नै निम्ति जिउँदैन। किन जिउँदैन? किनभने यहाँ लेखेको छ 2 कोरिन्थी 5:14, किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ। किनभने हामी यो निर्णय गर्दछौ सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबै मरे, अनि सबैका निम्ति उहाँ मर्नुभयो, यस कारण जिउनेहरू अब उसो आफ्ना निम्ति जिउनु हुँदैन तर उहाँका निम्ति जिउनुपर्छ जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनु भयो। त्यसैले विश्वास चाहिँ अबदेखि उसो आफ्नो निम्ति जिउनु हुँदैन। हामीले मुक्ति पाउनु अगाडि चाहिँ कसका निम्ति जिउँथ्यौँ? आफ्नै निम्ति, आफ्नै अभिलाष अनुसार हिँड्थ्यौँ होइन। मलाई यो गर्नु मन लाग्छ गर्न, आज यो गर्नु मन लाग्छ नगर, आफ्नै निम्ति जिउँथ्यौँ है। हाम्रो नियमै त्यो थियो, गर्नु मन लाग्यो गर्नु मन लागेन। पहिलो पत्रुस 4 एकचोटि जाउँ त, पहिलो पत्रस चार मुक्ति नपाउँदाको सारा जीवन हाम्रो त्यसरी बित्यो. पहिलो पत्रस चारको एक र दुई पद पढ्नेछौ. पत्रसका पाठकहरूले चाहिँ शरीरमा दुःख भोगिरहेको थिए, सतावटहरू इत्यादि क्रिस्चियन भएकोले. अनि यहाँ उनीहरूलाई भन्छ, यसकारण ख्रिस्टले हाम्रा लागि शरीरमा दुःख भोग्नु भएको हुनाले तिमीहरूले पनि त्यही प्रकारको मन भएको हतियार भिर. के भन्दैछ भने प्रभु येशूले कसरी उहाँलाई शरीरमा ठूलो दुःख भयो अनि कसरी उहाँले त्यो दुःख भोग्नुभयो, परमेश्वरमा सुनपन्न भयो आफूलाई, अनि त्यस्तै प्रकारले तिमीहरूले पनि गर भन्दैछ. दुई पद अनि किनकि चार पद चार एक पदको दोस्रो भाग, किनकि जसले शरीरमा दुःख भोगेको छ त्यसले पाप छोडेको छ. जब हामीले त्यसरी आफूलाई समर्पण गरेर जे दुःख आइपर्छ यो प्रभुकै महिमाको लागि होस् भनेर उसलाई चाहिँ पापले राज्य गर्न पाउँदैन. दुई पद, र अब उसले आफ्नो बाँकी समय, अब देख्नुभयो, शरीरमा मानिसहरूका अभिलाषाहरू अनुसार होइन तर परमेश्वरको इच्छा अनुसार जियोस्. पहिला त हामी शरीरमा कसरी जियौं हाम्रै इच्छा अनुसार, तर अब चाहिँ उहाँको इच्छा अनुसार भन्दैछ. अब हामी उहाँको निम्ति जिउँ जो चाहिँ हाम्रो निम्ति मर्नुभयो र हामीलाई धर्मी ठहराउन बौरी उठ्नुभयो. त्यसैले क्रिस्चियन जीवन के हो, यो चाहिँ उहाँको निम्ति जिउनु हो रहेछ, उहाँको सेवा गर्नु रहेछ. क्रिस्चियन जीवन भनेको नै उहाँलाई खुसी पार्नु रहेछ, उहाँलाई खुसी साथ उहाँको आज्ञा पालन गर्नु, यही नै हो क्रिस्चियन जीवन. उहाँको महिमा गर्नु, चाहे जीवनद्वारा चाहे मृत्युद्वारा. पावलले फिलिपी एकमा त्यो सिकाउँछन्, एकचोटि जाँदैन, फिलिपी एक फिलिपी एकको 20-23 पद. पावलले आफ्नो व्यक्तिगत गवाही यहाँ दिन थाल्छन्, जेलबाट लेख्दैछन्, याद गर्नुहोस्. 20 पद, मेरो उत्कट चाहना र आशा अनुसार, भविष्य सम्बन्धी उसको निश्चयता छ, कुनै कुरामा पनि म शर्ममा पर्ने छैन. जेलमा सिक्रीले बानेको मान्छेको कुरा त्यस्तो छ, तर सम्पूर्ण साहसमा अहिले पनि जेलमै भए पनि सधैँ झैं चाहे जीवनद्वारा होस् मलाई छुटकारा मिल्न पनि सक्छ जेलबाट, चाहे मृत्युद्वारा होस् मारिन पनि सक्छ, चाहे जीवनद्वारा होस् चाहे मृत्युद्वारा ख्रिस्टको महिमा मेरो शरीरमा हुनेछ, निश्चित छ. 21 पद, किनकि मेरा निम्ति जिउनु ख्रिस्ट हुनुहुन्छ र मर्नु चाहिँ लाभ हो, तर शरीरमा म जिउँछु भने मेरा लागि यो परिश्रमको फल हो, तरै पनि म के चुनु म जान्दिन, किनभने म दोधारमा परेको छु. उसलाई दुईटा राम्रो राम्रो कुरा रोज्नलाई चाहिँ यो पनि राम्रो छ त्यो पनि राम्रो छ कुन चाहिँ रोज्नु भइरहेछ, त्यस्तो खालको दोधार हो यो. किनभने म दोधारमा परेको छु, इच्छा त हुन्छ बिदा लिउँ र ख्रिस्टसँग रहँ, मलाई मारियो भने त म ख्रिस्ट कहाँ पुग्छु तुरुन्तै, किनकि यो अति नै राम्रो छ. तरै पनि शरीरमा रहनु चाहिँ तिमीहरूको निम्ति धेरै खाँचो छ, यही संसारमा रहेर ख्रिस्टको सेवा गर्नु पनि यति राम्रो छ, तर मलाई मारेर म प्रभुमा पुगेँ भने त्यो त झन् राम्रो छ भन्छ उसले, अति भन्ने शब्द प्रयोग गरेछ. यसबाट के देखिन्छ भने विश्वासीको मृत्यु समेत पनि उहाँको महिमाको लागि हुनुपर्ने रहेछ. पत्रुसलाई त्यही भन्नुभएको थियो बोरी उठ्नु भएपछि, पत्रुस तिमी जवान हुँदाखेरि तिमी जहाँ जान्थ्यो त्यहाँ जान्थ्यो, तर एक बुढो भएपछि तिमीलाई चाहिँ यसरी यसरी मार्ने छ भनेर चाहिँ प्रभुले भन्नुहुन्छ. अनि त्यहाँ लेखेको छ कसरी उसको मृत्युद्वारा परमेश्वरको महिमा गर्नेछन् भनेर त्यो भनिएको थियो भनेछ, त्यो चाहिँ यो 21 हो. त्यसैले विश्वासी जन, तपाईँको मराई कसको हातमा छ, प्रभुको हातमा छ, तपाईँको जिआई पनि प्रभुकै हातमा छ. किन, किनकि तपाईँ उहाँको हो, तपाईँको आयु कति लामो हुन्छ ठ्याक्कै उहाँले निर्धारण गर्नु भएको छ, कसैले पनि त्यो घटाउन पाउँदैन अनि बढाउनु पनि सक्दैन। मृत्युले बदल्ने छैन म उहाँको हुँ भन्ने कुरा, किनभने म जिउँदो रहँदा पनि उहाँकै हुँ, मर्दाखेरि पनि उहाँकै हुँ। त्यसैले पावलले त भन्छ, भन्नुपर्दा त मृत्युले झन् उहाँसितको मेरो सम्बन्धलाई त झन् उत्तम बनाइदिन्छ, किनभने म शरीरबाट विदा लिने बित्तिकै म उहाँसँग हुन्छु आम्ने सामने। यो चाहिँ के हो भन्छ यहाँ 21 पदमा एउटा शब्द छ, त्यो शब्द के हो, मर्नु चाहिँ के हो, लाभ हो, लाभ फाइदा हो, मलाई घाटा हुँदैन नोक्सानी हुँदैन, लाभ हो। के तपाईँ त्यसरी भन्न सक्नुहुन्छ, अहिले जिउनु मेरो लागि चाहिँ प्रभु येशू ख्रीष्ट, त्यसैले मर्नु मेरो लागि चाहिँ लाभ हो। अब उहाँ प्रभु हुनलाई मर्नुभयो भनेर चाहिँ रोमी 14 9 सिकाएको थियो, होइन त, एक्चुली फिलिपी 2 हेरौँ त्यसको सिलसिलामा, फिलिपी 2:9-11। यसै कारण परमेश्वरले पनि उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाम दिनुभयो जो हरेक नामभन्दा उच्च छ, र स्वर्गमा पृथ्वीमाथि र पृथ्वीमुनि हरेक के अरे पृथ्वीमुनि हुनेहरूको हरेक घुँडा येशूको नाममा टेकिनुपर्छ, र पिता परमेश्वरको महिमाका लागि हरेक जिब्रोले येशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। उहाँको मृत्यु र बौरी उठाएको एउटा उद्देश्य चाहिँ येशु ख्रीष्टलाई सबैमाथि प्रभु भनेर चाहिँ उहाँलाई यो सबैभन्दा उच्च नाम दिनुलाई रहेछ। त्यसैले सम्झनु पर्यो, प्रभु म त होइन, मेरो सङ्घीय विश्वासी भाइ कमजोर छ, अब उसको प्रभु म होइन, उसलाई बलियो छ, उसलाई न्याय गर्न प्रभु म त होइन, प्रभु त उहाँ हो, त्यही सिकाउँदैछ यहाँ। उहाँ प्रभु हो, ऊ पनि दास म पनि दास, दुवैजना हामी सङ्घीय दासहरू हौ, अनि दुवैजनाले एक दिन उहाँको सामु चाहिँ लेखा दिनुपर्नेछ। अहिले चाहिँ दुवैजना हामी उहाँको सेवा गर्दैछौँ, हाम्रो दृष्टिकोण चाहिँ यसरी होस् भनेर पावलले भन्छ। अब फर्केर जाउँ रोमी 14:10। तर तिमी किन आफ्नो भाइको न्याय गर्दछौ वा किन आफ्नो भाइलाई तुच्छ ठान्दछौ, किनकि हामी सबै ख्रीष्टको न्यायसन ख्रीष्टको न्याय आसनका सामु उभिनेछौँ। यहाँ अघि हामीले हेर्दाखेरि तेस्रो पदमा चाहिँ कमजोर विश्वासीले चाहिँ त्यो न्याय नगरोस् उसले भनेर सिकाएको थियो, साथै बलियो विश्वासीले चाहिँ अर्कोलाई तुच्छ नठानोस् भनेर सिकाएको थियो। अनि यहाँ चाहिँ भनेर छ विश्वासीहरूले त्यसैले यस्तो सवालमा चाहिँ यस प्रकारले एकअर्काको न्याय गर्नु हुँदैन भनेर सिकाइरहेछ यहाँ, अर्थात् हेलाको दृष्टिले चाहिँ हेर्नु हुँदैन। किन किन त तपाईँको भाइ हो, हेर्नु न 10 भनेछ, 2 यो शब्द छ, आफ्नो भाइ भन्ने शब्द हेर्नुहोस् त, तर तिमी किन आफ्नो भाइको न्याय गर्दछ वा किन आफ्नो भाइलाई तुच्छ ठान्दछ। अब उसको हृदय ठिक छ है, किन ऊ ठिक मनोभावले गरिरहेछ, ऊ प्रभुको निम्ति त्यो गरिरहेछ अथवा गरिरहेछैन, होइन, प्रभुको निम्ति उसले सेवा गर्छु भनेर त्यो उसले खाने विषयमा दिनको विषयमा गर्दैछ, ऊ धन्यवाद दिँदैछ त्यसमा, उसको अभिप्राय ठिक छ भने त न्याय गर्नु पर्दैन, शत्रु होइन, बरु उसलाई सहायता गर, उसको उन्नति गर, उसको लागि बरु एउटा राम्रो उदाहरण बन्द्यो अथवा बन्ने खोज, बरु न्याय नगर तल्लो दर्जामा नराख भनेर चाहिँ पावलले सिकाउँछन्। पहिलो कुरा यो, दोस्रो कुरा चाहिँ उसले यो पदबाट सिकाएको कुरा के छ भने, एक दिन ख्रीष्ट आफैले साँचो विश्वासीको न्याय गर्नुहुनेछ। अब यो एकदम महत्वपूर्ण शिक्षामा यहाँ आइपुगेको छ, यहाँ लेखेको छ किनकि हामी सबै ख्रीष्टको न्याय आसनका सामु उभिनेछौँ। अब एउटा एउटा शब्द हेर्नुपर्छ यहाँ, पहिलो शब्द यहाँ छ किनकि हामी भनेको यो चाहिँ स्पष्ट विश्वासीहरूको कुरा गरिरहेछ, केवल विश्वासीहरूको कुरा गर्दैछ यहाँ। अविश्वासीहरूको न्याय बेग्लै हुन्छ, छुट्टै हुन्छ, अर्कै समय हुन्छ। यो चाहिँ सबै विश्वासीहरू अविश्वासीहरू छ्यासमिस गरेर उहाँले कहिले न्याय गर्नुहुन्न त्यसरी। अनि त्यो पनि छ नि त्यो अघि मैले उल्लेख गरेको किताब बाइबलका महत्वपूर्ण भिन्नताहरू, त्यसमा चाहिँ एउटा अध्याय नै छ फरक फरक न्यायहरू भन्ने। त्यसैले यहाँ हामी भनेको चाहिँ केवल विश्वासीहरू। त्यसपछि अर्को शब्द छ सबै, यसको मतलब सबै विश्वासीहरू। तपाईँ विश्वासी हुनुहुन्छ, तपाईँ पनि त्यहाँ हुन्छ, म पनि हुन्छ, एकजना पनि छुट्ने छैन। त्यसपछि यसो हामी सबै ख्रिस्टको न्याय आसनका सामु उभिनेछौँ। यसबाट यो बुझ्छौँ यो चाहिँ भविष्यमा हुनेछ। कहिले हुनेछ यो चाहिँ? हाम्रो ऱ्याप्चरको लगत्तै पछि हुनेछ। एकचोटि पहिलो योहन्नामा हेरौँ त, पहिलो योहन्ना दुई अध्याय पहिलो योहन्ना दुईको 28। ऱ्याप्चर भनेको कुनै पनि घडी अब हुन सक्ने घटना हो। परमेश्वरको समय तालिकामा चाहिँ ऱ्याप्चर अब सबभन्दा नजिकको घटना हो। हामीलाई त्यो दिन खुलाइएको छैन, तयार भएर बस, जागो रह भनेर हामीलाई अर्थ दिएको छ। अनि त्यसैले यहाँ 28 पदमा पढ्छौँ अब, पहिले योहन्ना 2:28। अनि अब हे साना नानीहरू हो, विश्वासीहरूलाई उहाँमा रहिरहो, हाँगा दाखको बोटमा रहिरहने उहाँसँग संगति, उहाँको निम्ति उहाँमा रहिरहो र उहाँ देखा पर्नु हुँदा हामीलाई साहस होस् र उहाँको आगमनमा उहाँका सामु शर्ममा पर्नु नपरोस्। त्यसैले यहाँ यो संकेत छ कि प्रभु देखा पर्नुहुन्छ, यो त सिकाइएकै छ, उहाँ देखा पर्नुहुन्छ, उहाँ देख्नुहुन्छ। अनि त्यो उहाँको आगमन भनेको छ, अनि उहाँको सामु चाहिँ हामी शर्ममा पर्न सक्छ भन्ने यहाँ संकेत छ। शर्ममा नपर्नको लागि चाहिँ उहाँमा रहिरह, उहाँबाट अलग भएर चाहिँ नजियो, कुनै कुरा तिमी र प्रभुको बीचमा चाहिँ आउन नदियो, कुनै कुरा। प्रभुले त्यो देखाउने बित्तिकै त्यसलाई चाहिँ त्याग, प्रभुभन्दा ठुलो छैन त्यो चिज, कदापि पनि छैन, प्रभु हो तपाईँको लागि मर्नुभएको, बौरिनु भएको। त्यसैले यो रात यो उभिनेछौँ भविष्यमा, यो चाहिँ उहाँको आगमनको लगत्तैपछि। अब फर्केर जाउँ रोमी 14 यहाँ लेखिएको छ 14:10, किनकि हामी सबै ख्रिस्टको न्यायसँगको सामु उभिनेछौँ, एकदम यो हुन्छ नै भनेर यहाँ लेखेको छ। यो पक्का घटना हो, पक्का रूपमा हुन्छ। अनि यो उभिनेछौँको माने चाहिँ हामी सामु उभिनेछौँ अथवा सामु हामी देखा पर्नेछौँ, देखा पर्नुपर्छ। जसरी पावल चाहिँ ऊ सिजरको सामु देखा पर्नु परेको थियो भनेर उल्लेख छ, जानैपर्छ त्यहाँ। अनि सिजर चाहिँ त्यो बेलामा चाहिँ रोम साम्राज्यको सबैभन्दा उच्च न्यायाधीश अथवा शासक थियो। तर यहाँ चाहिँ न्यायाधीश चाहिँ प्रभु येशु ख्रिस्ट हुनुहुन्छ, किनभने यहाँ भनेको छ हामी सबै ख्रिस्टको न्याय आसनका सामु उभिनेछौँ। ख्रिस्टको न्याय आसन अर्थात् न्यायाधीश चाहिँ प्रभु नै हुनुहुन्छ, सिंहासनमा उहाँ नै बसिरहनु भएको छ, उहाँ नै परमेश्वर हुनुहुन्छ। त्यसैले यहाँ के सिकाएछ भने प्रभु येशु ख्रिस्ट नै हरेक विश्वासीको अन्तिम न्यायाधीश हुनुहुन्छ। हरेक शब्द, हरेक विचार, हरेक कामको लागि हामी जवाफदेही हुनेछौँ। कति गम्भीर कुरा छ यो। पिताले चाहिँ यो सबै न्याय चाहिँ आफ्नो पुत्रलाई सुम्पन्नु भएको छ, यो कुरा चाहिँ योहन्ना 5 हेरौँ हामी। योहन्ना 5 योहन्ना 5 अध्यायको 22 पदमा प्रभु येशूले यसरी सिकाउनु भयो, किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर जसरी सबै मानिसहरूले पितालाई आदर गर्दछन् उसरी नै तिनीहरूले पुत्रलाई पनि आदर गरून् भनेर सबै न्याय पुत्रलाई सुम्पिनु भएको छ। सबै न्याय गर्ने काम चाहिँ पिताले आफ्नो प्रिय पुत्रको हातमा चाहिँ सुम्पिनु भएको छ। किन? एउटा कारण यहाँ दिएको छ, पितालाई जत्तिकै बराबर आदर दियोस् पुत्रलाई। आज कति झुटा समूहहरू छन् जसले यो गर्न मान्दैन, यहोवाको साक्षीहरूले मान्दैन पुत्रलाई परमेश्वरको दर्जामा राख्नु, तर यहाँ त त्यही भनेको छ गरोस् भनेर सबै न्याय पुत्रलाई दिएको छ। सत्ताइस पद पनि हेरौँ, सत्ताइस पद, अनि उनलाई न्याय गर्ने अधिकार पनि दिनुभएको छ किनभने उनी मानिसका पुत्र हुन्। पिताले आफ्नो पुत्रलाई चाहिँ त्यो न्याय गर्ने अधिकार दिनुभएको छ, अनि कारण चाहिँ यहाँ अर्को बताएको छ, किनभने येशू नै हो अर्थात् पुत्र नै हो मानिस भनेर यो संसारमा आएर मानिसको प्रतिनिधित्व गर्नुभयो, अन्तिम आदम बन्नुभयो। त्यसैले मान्छेलाई न्याय गर्न चाहिँ उहाँ नै सबभन्दा उपयुक्त हो। कसैले पनि भन्नु छन् प्रभु तपाईँलाई कहाँ थाहा छ र हामी मान्छेलाई कस्तो हुन्छ भनेर, प्रभुले भन्छ मलाई थाहा छ, म मान्छे भएको थिएँ हुँ वास्तवमा, अहिले पनि हुनुहुन्छ उहाँ, ईश्वर मानिस दुइटै हो। अनि त्यसैले उहाँ नै अन्तिम न्यायकर्ता हो। फर्केर छ रोमी चौधमा यहाँ एउटा शब्द, अब ख्रिस्ट चाहिँ न्यायकर्ता हुनुहुन्छ, अनि यहाँ ख्रिस्टको न्याय आसन भनेको छ। यो न्याय आसन भन्ने शब्द चाहिँ एउटा उठाइएको ठाउँ सम्झनुहोस्, यसो उच्च ठाउँ, कहिलेकाहीँ सिँढी चढेर जाने ठाउँ हुन्थ्यो, जस्तो अड्डा अदालत, यदि कहिले तपाईँ अदालतको कक्षमा जानुभएको छ भने त्यहाँ चाहिँ न्यायाधीश चाहिँ अरूभन्दा अग्लो ठाउँमा बस्छ, यसो चढेर जानुपर्छ अनि उसको माथि हुन्छ, यसरी माथि हेर्नुपर्छ, अनि अरू सबै कुर्सीहरूभन्दा उसको आसन चाहिँ माथि हुन्छ, न्याय आसन, त्यस्तै त्यही शब्द हो यहाँ। अनि ओलम्पिक खेलकुदमा सन्दर्भमा पनि यस्तै प्रयोग हुन्थ्यो, दौड्नेहरू दौडिन्थे अनि जो फर्स्ट भए ऊ चाहिँ अब प्राइज लिन चाहिँ चढ्दै चढ्दै माथि जानुपर्थ्यो है, न्यायाधीश त्यहाँ हुन्थ्यो, अनि त्यो विजेतालाई एउटा मुकुट प्रदान गरिन्थ्यो। यो शब्द न्याय आसन चाहिँ नयाँ नियममा चाहिँ बाह्र पटक प्रयोग भएको छ। प्रभु येशू ख्रीष्टलाई उहाँ जब होचिएर यो संसारमा आउनुहुँदाखेरि उहाँ चाहिँ यही संसारको एउटा पिलातस भन्ने मान्छेको न्याय आसन सामु उभिनु परेको थियो। यहाँ चाहिँ मत्ती सत्ताइसमा छ, एकचोटि पल्टाउँदा त्यहाँ कस्तो अमिल्दो कुरा, मान्छेले आफू न्याय आसनमा बसेर अन्तिम न्यायकर्तालाई चाहिँ तिमीलाई मार्ने मसँग अधिकार छैन भनेर तिमीलाई थाहा छैन यसरी कुरा गर्दै थियो, मत्ती सत्ताइस। अनि उसलाई के जवाफ प्रभुले दिनुभयो त्यो त हामीले अध्ययन गर्यौँ, माथिबाट तिमीलाई अधिकार यो नदिएको भए तिमीलाई केही पनि गर्न सक्दैनथ्यो। तर त्यो शब्द हेर्नलाई हामी यहाँ गइरहेछौँ मत्ती सत्ताइसमा, बरब्बालाई छोडिदिउँ कि नासरतको येशूलाई छोडिदिउँ भनेर चाहिँ यो भन्दाखेरि पिलातस कहाँ बसिरहेको थियो, ऊ चाहिँ एउटा न्याय आसनमा बसिरहेको थियो, यही शब्द हो। सत्र पद, यसकारण तिनीहरू भेला हुँदा पिलातसले तिनीहरूलाई भने तिमीहरूका निम्ति म कसलाई छोडिदिउँ, तिमीहरू कसलाई चाहन्छौ, बराबरलाई कि ख्रिस्ट भनिने येशूलाई। अठार पद, किनकि डाहाले गर्दा तिनीहरूले उहाँलाई सुम्पिदिएका हुन् भनी तिनलाई थाहा थियो। तिनी न्याय आसनमा बसिरहेका बेलामा, त्यही एउटा अल्गो उच्च ठाउँमा बसेर चाहिँ ऊ रोमको नियुक्त हाकिमको रूपमा गर्दै थियो न्याय गर्ने काम। पावल पनि एउटा मान्छेको न्याय आसनको सामु उभिनु परेको थियो प्रभु येशू जस्तै। पावल चाहिँ अस्ति हेरेको थियौँ सिजरिया भन्ने ठाउँमा चाहिँ कैद गरिँदा फेस्टस भन्ने एकजना रोमले खटाएको राज्यपालको सामु उभिनु परेको थियो। अनि एक दिन चाहिँ ऊ अब सिजरकै सामु उभिनु पर्ने कुरा पनि उसलाई थाहा थियो। त्यसैले पावल चाहिँ फरक फरक समयमा विभिन्न मान्छेहरूको न्यायासनको सामु उभि, तर पावललाई चाहिँ एउटै न्यायासनको सामु एउटै न्यायासनको मात्र मतलब थियो, त्यो चाहिँ ख्रिस्टको न्यायासन। उसले भन्छ यसरी दोस्रो कोरिन्थी पाँचमा, मान्छेले मलाई के कसरी न्याय गर्ला भनेर चाहिँ उसलाई फिक्री गरिरहेको थिएन, तर प्रभु येशू ख्रीष्टले चाहिँ मलाई कसरी न्याय गर्नुहुन्छ त्यो चाहिँ एकदम उसलाई फिक्री थियो। अनि त्यसैले उसले चाहिँ दोस्रो क्रन्थी पाँच अध्यायको नौ पदमा उसले भन्छन्, यस कारण चाहे हामी शरीरमा रहौं चाहे नरहौं, भनेको अब म बाँचे पनि मरे पनि, उहाँका निम्ति ग्रहण योग्य बनिने प्रयत्न गर्दछौं, उहाँलाई खुसी पार्ने उद्देश्यले म जिइरहेको छु मेरो प्रयत्न। हामी स्कुलमा सानो हुँदाखेरि अथवा स्कुलमा पढिरहँदाखेरि बेला बेला एउटा प्रश्न आउँथ्यो अनि हाम्रो स्कुलमा भन्थ्यो, तिम्रो अनि अङ्ग्रेजी शब्द प्रयोग गर्थ्यो, तिम्रो एम्बिसन के हो, एम्बिसन भनेको तिमी ठुलो भएर के भन्ने, कसैले भन्थ्यो म डक्टर बन्ने, कसैले भन्थ्यो इन्जिनियर बन्ने, होइन तिम्रो एम्बिसन के हो, पावललाई सोधेको भए चाहिँ उसले भन्थ्यो मेरो एम्बिसन भने चाहिँ प्रभुलाई खुसी पार्ने, उहाँको निम्ति ग्रहण योग्य बनिने प्रयत्न गर्दछ, प्रयत्न गर्दछ एम्बिसन। अब यो कुरा चाहिँ उसले फिलिपी तीनको आठमा पनि दर्शाउँछन्, फिलिपी तीनको आठ, फिलिपी तीनको आठ पद, सात पद पनि पढौँ है, सातदेखि, तर जुन कुराहरू मेरा निम्ति लाभ थिए, भनेको उस शरीरमा त यहुदी बेन्यामिनको कुलको हिब्रु फरसी थुप्रो ज्ञान पाएको पढेको, तर उसले भन्छ जुन कुरा मेरा निम्ति लाभ थिए तिनलाई मैले ख्रिस्टका निम्ति हानि सम्झे, जोग्दैछ उसले, ख्रिस्ट यता राख्दैछ, संसारले उसको आफ्नो पाउन सक्ने अरू कुरा अर्कोतिर राख्दैछ। आठ पद, साँच्चै मेरा प्रभु येशु ख्रिस्टको ज्ञानको सर्वश्रेष्ठताका निम्ति म सबै कुराहरू हानि ठान्दछु, उहाँकै निम्ति मैले सबै कुराहरूको हानि खपेँ अनि ख्रिस्टलाई प्राप्त गरौं उहाँमा भेट्टाइन सकौं भनेर म तिनलाई कसिङ्गर ठान्छु। यो त कडा शब्द छ, कसिङ्गर अङ्ग्रेजीमा डङ भनेछ है, गोबर ठान्दछ भन्दछ उसले, अरू सबै चिज पावल हाम्रो नमुना अप्रिएर सिकाउ। रोमी चौधको दश, फेरि पढौँ, तर किन तिमी किन आफ्नो भाइको न्याय गर्दछौ वा किन आफ्नो भाइलाई तुच्छ ठान्दछौ, किनकि हामी सबै ख्रिस्टको न्यायसँगको सामु उभिनेछौ। पावलको यहाँ तात्पर्य के रहेछ त्यसमा, किन भाइको न्याय गर्छ, न्यायाधीश त ख्रिस्ट हुनुहुन्छ तिमी त होइन, अनि तिमी र तिम्रो भाइ दुवैजना नै ख्रिस्टको न्यायसँगको सामु उभिनु पर्नेछ अनि उहाँले न्याय गर्नुहुनेछ, उहाँको स्याबास पाउनलाई बरु चाहिँ तिमी फिक्री गर, अब उहाँबाट इनाम पाउनलाई चाहिँ बरु तिमी जमर्को गर, आफ्नै विषयमा फिक्री गर यहाँ भनेर चाहिँ भन्दछ। अब एउटा महत्त्वपूर्ण कुरा यहाँ हामीले गर्नुपर्छ, त्यो के भने यो न्याय आसन चाहिँ अनन्त दण्ड पाउने नपाउने छुट्याउने न्याय होइन, त्यसको विषय अलिकति पनि होइन, हुँदै होइन, किन किनभने एउटा विश्वासी त येशू ख्रीष्टभित्र छ, रोमी आठमा चिट पल्टाउन नजिकै रोमी आठको एक पदमा यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूलाई अर्थात् यसरी पढ्न सकिन्छ यसलाई यसकारण अब ख्रीष्ट येशू भित्र हुनेहरूलाई सम्झनुहोस् त नुहको जहाज बनेको थियो नुहको जहाज भित्र हुनेहरूलाई जल प्रलयको कुनै दण्ड छैन भने जस्तै यहाँ चाहिँ यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन कहाँ हुनुहुन्छ तपाईँ ख्रीष्ट भित्र कि बाहिर त्यसैले यहाँ त लेखेको छ एउटा विश्वासीको न्याय हो त्यो ख्रीष्टको न्याय छ अनि त्यो न्याय चाहिँ ऊ अनन्त दण्डमा पर्ला कि भनेर चाहिँ त्यो सवालै उठ्दैन त्यहाँ ऊ त दण्डबाट त पार भइसक्यो विश्वास गरेकै दिन त्यो कहाँ लेखेको छ यहोन्ना 5:24 यहोन्ना 5:24 विश्वास गरेकै घडी ऊ चाहिँ दण्डमुक्त सदाको लागि सक्यो उसको दण्ड चाहिँ सक्यो यहोन्ना 5:24 प्रभु येशूले भन्नुहुन्छ साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमाथि विश्वास गर्छ ऊसँग अनन्त जीवन छ अहिले र ऊ केमा पर्ने छैन न्यायमा पर्ने छैन भनेको छ तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ अब प्रश्न उठ्छ किन ऊ न्यायमा पर्ने छैन जवाब किनभने न्याय त कल्भरी क्रुसमा पूरा भइसक्यो उसको निम्ति ख्रीष्ट नै दण्डित हुनुभयो अनि उसले त्यो स्वीकार गरेको छ उसले भनेको छ येशू ख्रीष्ट मेरो बलिदान हो भनेको छ अनि त्यो व्यक्ति न्यायमा पर्ने छैन तर जो जसले त्यसरी विश्वास गरेको छैनन् उनीहरू चाहिँ त्यो न्यायमा पर्नेछन् त्यो चाहिँ अर्को विषय हो ठूलो सेतो सिंहासनको न्यायमा पर्नेछन् त्यसैले एउटा विश्वासी ख्रीष्टको न्याय आसनको सामु उभिनै पर्छ ऊ शर्ममा पनि पर्न सक्छ किनभने उसले परमेश्वर प्रभुबाट चाहिँ स्याबास नपाउन सक्छ तर ऊ आफै चाहिँ बाँच्नेछ यो कुरा चाहिँ पहिलो कुरन्थी 3 सिकाएको छ पहिलो कुरन्थी 3 पहिलो कुरन्थी 3:15 यहाँ लेखेको छ कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ तर ऊ आफै चाहिँ बाँच्नेछ तर आगोबाट भएर उम्के जस्तो ख्रीष्टको न्यायसनको सामु एउटा विश्वासीको कामहरूको न्याय गर्नुहुनेछ प्रभुले आगोले जाँचे जस्तै भनेछ त्यसैले उसको काम चाहिँ कमसल भेटियो भने काठ घाँस पराल जस्तो होइन आगोले त खान्छ नि त्यस्तै उसको काम पनि रहिरहने कामको खालको काम परेन एकदम संसारकै निम्ति उजियो शरीरकै निम्ति उजियो अधिकांश समय भने चाहिँ उसको अधिकांश काम चाहिँ अब जलिजाने काम हुन्छ थोरै समय चाहिँ थोरै उसको जीवन चाहिँ प्रभुको निम्ति उजियो त्यसपछि थोरै चाहिँ बाँकी रहन्छ अधिकांश जलेर जान्छ त्यसैले उसको काम जलिजान्छ भने उसले हानि भोग्नेछ तर त्यो चाहिँ ऊ अनन्त नरकमा जान्छ भनेको होइन रहेछ किनभने है त्यसपछि ल्याएछ तर ऊ आफै चाहिँ बाँच्नेछ तर आगोबाट भएर उम्के जस्तो त्यसैले ख्रीष्टको न्यायसनमा चाहिँ कतिको लागि चाहिँ शर्मको दिन अथवा शर्ममा पर्नेछ उसको आत्मा बचेको छ तर उसले आफ्नो जीवन चाहिँ खेर फाल्यो प्रभुको निम्ति ऊ जिउन सक्थ्यो उसको लागि सबै प्रबन्ध गर्नुभएको थियो तर उसले उसको रोजाइ चाहिँ ठिक भएन उसको प्राथमिकता ठिक भएन अनि त्यसैले परमेश्वरले चाहिँ उहाँको भनौँ स्वर्गको तराजुले जोख्नु हुँदाखेरि चाहिँ पृथ्वीका कुराहरू त हल्का ठहरिन्छ सुन चाँदी बहुमूल्य पत्थर जस्तो अनन्तसम्म रहिरहने कुराहरू बचाइएका आत्माहरू जस्तो नहुँदाखेरि त उसको जीवन चाहिँ खासै उल्लेखनीय भएन भनेर चाहिँ निष्कर्ष हुन्छ। ज्यादै गम्भीर कुरा। अब रोमी 14 फेरि फर्कौँ हामी। ख्रिस्टको न्यायासनको सामु उभिनु पर्नेछ प्रियहरू विश्वासीहरू, अनि त्यो दिन एकदम नजिक हुनसक्छ। कतिको नजिक हुनसक्छ ल, कसले जवाफ दिनुहुन्छ मलाई दिदीबहिनीहरू? ख्रिस्टको न्यायासन कतिको नजिक हुनसक्छ? ठिक हो, मैले अलिअलि सुनिसकेँ, मेरो कान ठिकै छ। आजै भन्ने सोच छ, आजै हुनसक्छ त्यो। त्यसैले हामीलाई प्रभुले चाहिँ अनन्ततालाई हेरेर जिउनलाई चाहिँ हामीलाई प्रशस्त भन्नुभएको छ। के विश्वास नगर्ने उहाँलाई? उहाँले भनेको कुरा नपत्याउने, उहाँले भनेको जस्तो हामीले जियो भने हामी चाहिँ पछुताउने छैनौँ। उहाँ नै बुद्धिमान हुनुहुन्छ, उहाँले जान्नुहुन्छ हामीलाई सबभन्दा भलाइ कसरी हुन्छ, कुन कुराले उहाँको महिमा हुन्छ। उहाँ प्रभु हो, उहाँ योग्य हुनुहुन्छ हामीलाई आफ्नो जीवन दिनुभयो। अब यो छोटो जीवन उहाँलाई दिउँ नदिने, तपाईँले निर्णय गर्नुहोस्। तपाईँले पछुताउनु हुने छैन, म पछुताएको छैन। प्रभुले हामीलाई सहायता गर्नुहोस्। रोमी 14 अब 11 पद हामी सुरु मात्र गरौँ होइन। यो पदमा लेखेको छ, 10 पदसँग जोडिएको छ, किनकि लेखिएको छ, प्रभु भन्नुहुन्छ म जीवित छु, यसकारण हरेक घुँडा मेरो सामु टेकिनेछ र हरेक जिब्रोले परमेश्वरलाई स्वीकार्ने स्वीकार गर्नेछ। 12 पनि, यसै कारण हामी मध्ये हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछ। त्यही विषय अगाडि बढ्दैछ, ख्रिस्टको न्यायसँगको सामु हामी उभिनेछौँ। यहाँ त भनेछ हाम्रो घुँडा टेक्नेछौँ, हाम्रो जिब्रोले उहाँलाई स्वीकार गर्नेछौँ, हाम्रो मध्ये हरेकले आफ्नो आफ्नो लेखा दिनेछौँ। अब लेखिएको छ भन्न साथ कहाँ जानु पर्यो? अब हामी पुरानो नियम लजाउँ, यशया 45 यशया 45 यशया 45 23 पद रहेछ पावलले त्यहाँ उद्धृत गरेको त्यो पद पढौँ। यशया 45:23, मैले आफ्नै नाममा कसम खाएको छु, धार्मिकता साथ मेरो मुखबाट वचन निस्केर गएको छ र त्यो फर्कने छैन, मेरो सामु हरेक घुँडा टेकिनेछ, हरेक जिब्रोले कसम खानेछ। को बोल्दै हुनुहुन्छ यहाँ? सन्दर्भ हेर्दै हेर्दै जाउँ, 18 त्यहाँबाट ल्याउँ। 18 किनकि परम प्रभु जसले आकाश सृष्टि गर्नुभयो, परमेश्वर आफै जसले पृथ्वी रच्नुभयो र त्यसलाई बनाउनु भयो, उहाँले नै त्यसलाई स्थापित गर्नुभएको छ, उहाँले त्यसलाई व्यर्थमा सृष्टि गर्नु भएन तर त्यो बसोबासो गरियोस् भनेर रच्नुभयो। उहाँ यसो भन्नुहुन्छ, परम प्रभु म नै हुँ र अरू कोही पनि छैन। बोल्नुहुने चाहिँ को हुनुहुँदो रहेछ? परम प्रभु। हिब्रूमा के हो दाजुभाइहरू? यहोवा। जहाँ जहाँ परम प्रभु भन्ने शब्द देखिन्छ पुरान नियममा, हिब्रू यहोवा शब्द राख्न, यहोवा बोल्दै हुनुहुन्छ। अर्को को बोल्दै हुनुहुन्छ? सृष्टिकर्ता नै बोल्दै हुनुहुन्छ, आकाश र पृथ्वी जसले सृष्टि गर्नुभयो, परम प्रभु म नै हुँ अरू कोही पनि छैन। अनि 21 पदमा पनि पढौँ, यहाँ पढ्छौ, बताओ र तिनीहरूलाई नजिक ल्याओ, तिनीहरूले आपसमा सल्लाह गरून्, कसले प्राचीन कालदेखि यो सुनाएको छ, कसले त्यस समयदेखि यो कुरा बताएको छ, के म परमप्रभुले नै परमप्रभुले होइन र, अनि म बाहेक अरू कुनै परमेश्वर छैन, एक धर्मी परमेश्वर र उद्धारकर्ता म बाहेक अरू कोही पनि छैन। यहाँ पनि प्रष्टै छ, एकमात्र परमेश्वर चाहिँ बोल्दै हुनुहुन्छ। अनि कसलाई उहाँले सम्बोधन गर्नुहुन्छ? 22 अब हामी हेर्छौँ, हे पृथ्वीका छेउछेउका मानिसहरू हो, मलाई हेर र उद्धार पाओ, किनकि परमेश्वर म नै हुँ र अरू कोही पनि छैन। एकमात्र सृष्टिकर्ता परमेश्वरले चाहिँ बोल्दै हुनुहुन्छ, कोसँग? पृथ्वीका सबै बासिन्दाहरूसँग, तपाईँसँग पनि हो। हे पृथ्वीका छेउछेउका मानिसहरू हो, के भन्दै हुनुहुन्छ उहाँ? उहाँले भन्नुहुन्छ, मलाई हेर, त्यति गाह्रो काम त छैन सृष्टिकर्ता परमेश्वर, म तपाईँलाई खोज्दछु, त्यति भन्न के गाह्रो छ? तपाईँको हृदय फर्काउनु पर्छ, मलाई हेर भन्दै हुनुहुन्छ। र के पाइन्छ उहाँलाई हेरेर? जो क्रुसमा मर्नुभयो उहाँलाई हेरेर के पाइन्छ? येशू ख्रीष्ट जो यो संसारमा आएर संसारको पापहरू बोकेर उहाँ मरेर बौरी उठ्नुभयो, उहाँलाई विश्वासको आँखाले हेरेर के पाइन्छ? यहीँ लेखेको छ, मलाई हेर र उद्धार पाओ, मुक्ति पाओ। आज्ञा नै दिइरहनु भएको छ, तिमीले मुक्ति पाओ। म यही चाहन्छु, तिम्रो पापहरू क्षमा हुनुपर्छ, म क्षमा गर्नेवाला, मलाई हेर, कसैलाई नहेर, कतै नहेर, किनकि परमेश्वर म नै हुँ र अरू कोही पनि छैन। अब यो 22 पदमा चाहिँ यहाँ स्पष्ट के देखिन्छ भने, मुक्ति चाहिँ सबैको लागि उपलब्ध गरिएको रहेछ, होइन त? कोही कोहीलाई मात्र हो त, कोही कोहीले त्यसरी सिकाउँछ, होइन, सबैको लागि मुक्ति उपलब्ध छ। हे पृथ्वी छेउछेउका मानिसहरू सबै। तर अब 23 पदमा चाहिँ के पढ्छौँ भने, सबैले चाहिँ आफ्नो आफ्नो लेखा चाहिँ यही परमेश्वरलाई दिनुपर्छ। फेरि पढौँ, मैले आफ्नै नाममा कसम खाएको छु, धार्मिकता साथ मेरो मुखबाट वचन निस्केर गएको छ र त्यो फर्कने छैन, मेरो सामु हरेक घुँडा टेकिनेछ, हरेक जिब्रोले कसम खानेछ। प्रभुले भन्दै हुनुहुन्छ, सबैले चाहिँ आफ्नो लेखा मेरो सामु चाहिँ दिनुपर्छ, हरेक मेरो सामु घुँडा टेक्नुपर्नेछ। अब छ नि, आज अब तपाईँ आफूलाई विचार गर्नुहोस्, के तपाईँले प्रभु येशू ख्रीष्ट मुक्तिदाताको सामु आफ्नो घुँडा टेक्नु भएको छ? तपाईँ नै हो प्रभु, तपाईँ नै हो मुक्तिदाता, मलाई बचाउन सक्ने अरू कोही छैन भनेर। अब मूर्तिको सामु त घुँडा टेक्यौँ, प्रभु येशूको सामु नि? मान्छेको सामु पनि घुँडा टेकेका छौँ हामी, छैन? बुवा आमालाई ढोग्या होला, तर प्रभु येशू ख्रीष्ट मुक्तिदातालाई नि घुँडा टेक्नु भएको छ कि छैन? आज प्रभु येशूलाई मुक्तिदाताको सामु घुँडा टेक्न अस्वीकार गर्ने, नमान्नेहरूले चाहिँ पछि एक दिन न्यायाधीश परमेश्वरको सामु चाहिँ घुँडा टेक्नै पर्छ। यो पदले त्यही सिकाइरहेछ, न्यायकर्ताको सामु चाहिँ त्यो दिन घुँडा टेक्नुपर्नेछ। आज नै घुँडा टेक्नु नै राम्रो नै, किन आज घुँडा टेक्यो भने हाम्रो पापहरू क्षमा हुन्छ, हामीलाई चाहिँ आफ्नो सन्तान बनाउनुहुन्छ। त्यो दिन घुँडा टेक्नु, त्यो दिन मात्र घुँडा टेक्नु भनेको चाहिँ हामी त्यसपछि नरकको आगोमा फ्याँकिनेछौँ, ढिलो गर्नुहुँदैन। यो घोषणा एकदम गम्भीर छ, केले यो जनाउँछ भने 23 पदको शब्दहरूले, यहाँ भनेछ परमेश्वरले, मैले आफ्नै नाममा कसम खाएको छु। यो त हल्का लिने कुरा होइन, परमेश्वर स्वयंले अब कसम खाएर चाहिँ हरेक घुँडा मेरो सामु टेक्ने छ भनेपछि यसलाई हल्का लिनु हुँदैन। यो कसम खानु अर्थात् म साँचो बोल्दैछु, म बोलेको पूरा गर्छु भन्दै घोषणा गर्दै हुनुहुन्छ। जब कुनै मान्छेले कसम खान्छ, उसले चाहिँ आफूभन्दा ठूलोको नाम लिएर कसम खान्छ, परमेश्वरको नाममा अथवा कुनै आदर गर्नुपर्ने व्यक्तिको नाममा अथवा कुनै वस्तुको नाममा अथवा बाइबल छोएर म कसम खान्छु भनेर मान्छेहरूले भन्छ, आफूभन्दा ठूलो कुरालाई लिएर। अब परमेश्वरले कसम खाँदाखेरि चाहिँ कसको नाम लिएर चाहिँ कसम खाने त? उहाँभन्दा ठूलो अब को छ र? कोही पनि छैन। त्यसैले उहाँले कसको नाममा कसम खानुहुन्छ? यहाँ भनिन्छ आफ्नै नाममा, म आफ्नै नाममा कसम खाएको छु। अनि त्यसैले उहाँले भन्दै हुनुहुन्छ, मैले भनेको यो कुरा चाहिँ नटल्ने पक्का कुरा हो। हे पृथ्वीका पल्लो छेउका मानिसहरू, मलाई हेर मुक्ति पाऊ। अनि त्यसैले यहाँ यसरी बताएको छ। अब यसलाई चाहिँ हामी ख्रिस्टको न्याय आसनसँग जोडेको पावलले पाउँछौ, त्यो चाहिँ हामी अर्को क्लासमा अध्ययन गर्नेछौँ।